आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह तथा नमस्कार। श्रोता, हामीले तपाईहरूका सुन्दर पत्रहरू नियमित रूपमा प्राप्त गरिरहेका छौं। धन्यवाद तपाईहरूका पत्रको लागि। यसले साँच्चै नै हामीलाई धेरै नै खुशी तुल्याएको छ र प्रभुलाई पनि हामी धन्यवाद दिन चाहन्छौ कि यो कार्यक्रमद्वारा तपाईहरू आत्मिक रूपमा आशिषित भइरहनु भएको छ। त मित्र, पवित्र धर्मशास्त्रको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी प्रस्थान दुई अध्यायबाट अध्ययन गर्नेछौ, मनन गर्नेछौ। यहाँ हामी देख्छौं परमेश्वर आफ्ना जातिहरूको लागि अर्थात इसरायली जातिहरूको लागि छुटकारा दिने वालाको तयार गर्नुहुन्छ अनि त्यो हो मोसा। उसको जन्म यहाँ हामी देख्छौ। मोसाको पहिलो 40 वर्ष फिरुनको राजदरबारमा, त्यसपछि मोसा इसरायलीहरूलाई साथ दिन चाहन्छन् तर इसरायलीहरूले उसलाई पहिले त इन्कार गर्छन्। त्यसपछि मोसा अन्य जाति स्त्रीसँग विवाह गर्दछन्। टिप्पणीहरू, यस अध्यायमा मोसालाई छुटकारा दिनेवालाको रूपमा देख्छौ। तिनी इसरायलको छुटकारा दिनेवालाको रूपमा पहिला 11 अध्यायहरूमा देख्छौ। अध्याय 1 मिश्रमा इसरायलीहरूको दासवत, अध्याय 2 मोसाको जन्म, 40 वर्ष फिरुनको राजदरबारमा जीवन व्यतीत, अध्याय 3 मोसाको बोलावट, दोस्रो 40 वर्षसम्म मिद्यानमा जीवन व्यतीत जुन वास्तवमा परमेश्वरले तिनलाई त्यहाँ तालिम दिनुहुन्छ, अध्याय 4 मोसा मिश्रमा फर्किन्छन् र इसरायलीहरूलाई छुटकारा दिने कुराको घोषणा, अनि अध्याय 5-11 हामी देख्छौ फिरुनसँग तार्किक संघर्ष, मिश्रको प्रतिमा पूजाको विरूद्धमा 10 हैजा वा महामारी। मित्र, प्रस्थान छुटकाराको उद्धारको महान पुस्तक हो। यस पुस्तकमा केही कुरा न त आरम्भ भएको छ न अन्त नै भएको। यो खाली उत्पत्तिको पुस्तकमा आरम्भ भएको कथाको निरन्तरता हो र उही कुरा यो निरन्तर लेवीको पुस्तक र गन्तीको पुस्तकसम्म जारी रहनेछ। त सर्वप्रथम हामी देख्छौ मोसाको जन्म। प्रस्थान 2:1-2 यस प्रकार लेखिएको छ, अब लेवीका एकजना मानिसले लेवीकै कुलकी एउटी केटीलाई विवाह गरे। ती स्त्रीले गर्भवती भएर एउटा छोरो जन्माइन्। त्यस बालकलाई सुन्दर देखेर तिनले त्यसलाई 3 महिनासम्म लुकाई राखिन्। मोसा आफ्ना आमा बुबा र आफ्नो जन्मको यो विवरण लेखिरहेका छन्। तर आश्चर्य कुरा के हो भने उसले आफ्नो माता पिताको केवल यति भन्दा अरू धेरै विवरण दिन त के, तर आमा बुबालाई यहाँ नामद्वारा पनि उल्लेख गरेन। तिनीहरू साधारण व्यक्तिहरू थिए। तिनीहरू दासत्वमा थिए। तिनीहरू लेवी कुलका सदस्यहरू थिए। त्यही नै यस पोइन्टमा बिन्दुमा मोसाले भन्छन्। तर पछिबाट हामीलाई तिनीहरूको नाम दिइनेछ। तिनीहरूको नाम हो अमराम र योकेबेद। पद्2 हामीलाई खाली यही भन्छ, मोसा सुन्दर व्यक्ति थिए, सुन्दर बालक थिए। बस, मोसा पनि आफ्नै बारेमा धेरै विवरण सहित जानकारी दिँदैनन् यहाँ। अनि 3 पदमा हामी पढ्दछौ, जब तिनले त्यसलाई अझ लुकाउन सकिनन् तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन् र त्यसलाई तारपिन र अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर नील नदीको तीरमा नरकट झाडीको बीचमा राखिदिइन्। मित्र, मोसाको आमा बुबाले उसलाई पहिले छिपाउने थुप्रै प्रयत्न गरे अनि 3 महिनासम्म छुपाए वा लुकाए। सायद तिनले लुकाउन नसकेको कारण 3 महिनापछि त्यो बालक जोड जोडले रुन सक्थ्यो, जुनको आवाज टाढा टाढा सुन्न सकिन्थ्यो। यदि फिरुनले यो कुरा थाहा पाउन आए भने तिनीहरू मुस्किलमा पर्ने थिए, किनकि
आज्ञा यो छ कि हरेक केटा हिब्रू बच्चा मारियोस् र त्यहाँ चाहिँ आमाले आफ्नो छोरालाई 3 महिनासम्म छिपाइरहेकी छिन् लुकाइरहेकी छिन् किनकि सुन्दर छोरालाई आफ्नो हृदयको टुक्रालाई त्याग्न मुस्किलको कुरा हो तर अर्कोतिर झन खराब परिस्थिति छ अनि हामी पढ्दछौ यहाँ 3 पदमा जब तिनले त्यसलाई अझ लुकाउन सकिनन् तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन् र त्यसलाई तारपिन र अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर रा, नील नदीको तीरमा नरकट झाडीको बीचमा राखिदिन् अनि 4 पदमा भनिएको छ अनि बालकी दिदी चाहिँ त्यसलाई के हुँदो रहेछ भनेर हेर्नलाई टाढामा उभिरहिन् अनि यकेबेतले मोसाको दिदीलाई त्यसलाई हेर्न पठाइन् यो पत्ता लगाउन कि त्यो सानो बालकलाई के हुनेछ तिनको समझदार यो कार्यले तिनी परमेश्वरमा भरोसा गरिरहेका थिए भन्ने कुराको संकेत गरियो अनि 5 पदमा हामी पढ्छौ यसै बीचमा फारोकी वा फिरुनकी छोरी नील नदीमा नुहाउनलाई आइन् तिनका सहेलीहरू चाहिँ नदीको किनारमा टहल्न लागे तिनले झाडीको बीचमा त्यो टोकरी देखिन् र आफ्नी दासीलाई त्यो लिन पठाइन् अहिले परमप्रभु परमेश्वरको हात प्रकट भएको देख्दछौ उहाँको हस्तक्षेप प्रकट भएको देख्दछौ फिरुनकी छोरी नील नदीमा नुहाउनलाई आइन् र तिनले सानो टोकरी बहिरहेको देखिन् र एकजना नोकर्नीलाई त्यो ल्याउनलाई भनिन् अनि 6 पदमा हामी पढ्छौ तिनले त्यो खोल्दा बालकलाई देखिन् त्यो बालक रोइरहेको थियो अनि तिनले ठिट्याएर त्यसलाई हेरिन् र भनिन् यो हिब्रूहरूको कोही एउटा बालक हो यो समय चाहिँ बालकको लागि रुने ठिक समय थियो वास्तवमा परमेश्वरले त्यो सानो बालक मोसालाई चिमोटी दिनुभयो र रुन लगाउनुभयो र परमेश्वरले आफूले बनाएको 2 कुरालाई सँगै ल्याउनुभयो एक बालकको रुवाई र दोस्रो स्त्रीको कोमल हृदय फिरुनको छोरीले त्यस सानो बालकलाई इन्कार गर्न सकेन अनि 7 पदमा हामी पढ्छौ तब त्यस बालकी दिदीले फारोकी छोरीलाई भनी के म गएर हिब्रू स्त्रीहरूमध्ये कोही धाईलाई हजुरको निम्ति यस बालकलाई दूध खुवाउन बोलाउन ल्याऊ मिरियम मोसाको दिदी हुन् त्यस राजकुमारीलाई अति नै फाइदाको सहायता पुर्याउने यहाँ सल्लाह दिन्छिन् र पछिबाट आफ्नो त्यो कान्छो भाइले यो कुरा भुलेको चाहदिनन् मित्र यो अति नै बिल्कुल मानव इतिहास हामी पढिरहेका छौं हेरिरहेका छौं परमेश्वरसँग आफ्नो पुस्तकको हरेक पानामा केही भन्ने कुराहरू छ 8 पदमा हामी पढ्छौ तब फारूकी छोरीले त्यसलाई भनिन् हुन्छ जा अनि त्यो ठिटी गएर बालकी आमालाई बोलाएर ल्याई हेर्नुहोस् त कसरी परमेश्वर आफ्नो चाल दयालु भावमा लिनुहुन्छ जब हामी समझदार पूर्ण विश्वास र भरोसा गर्छौ त्यस बालकको खास आमालाई त्यस बालकलाई दूध खुवाउन बोलाइयो र त्यसको लागि पैसा पनि दिइयो 9 र 10 पदमा भनिएको छ तब फिरुनकी छोरीले तिनलाई भनिन् त्यस बालकलाई लगेर मेरो निम्ति दूध खुवाउने गर र म तेरो ज्याला दिनेछु यसैले ती स्त्रीले बालकलाई लगिन् र त्यसलाई दूध खुवाउने गरिन् बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी वा फिरुनकी छोरी कहाँ ल्याइन् र त्यो तिनको छोरो भयो तिनले त्यसको नाउँ मोसा राखिन् किनकि तिनले भन्थिन् मैले यसलाई पानीबाट निकालेको हुँ मोसाको अर्थ हो बाहिर निकाल्नु र फिरुनको छोरीले उसलाई यो नाम राखिदिइन् यद्यपि थिचो मिचो गर्ने सताउने फिरुन को हुन् भन्ने बारेमा विवादस्पद विषय र अनुमान लगाउने कुरा भए पनि फिरुनको छोरी रामसेस दोस्रोको जेठी छोरी थिइन् वा तिनी उसको बहिनी थिइन् अनि रामसेसको सन्तान थिइन् त्यस दिनको मिश्री रीति अनुसार अब तिनी पट्टिको पहिलो छोरा सिंहासनमा चढ्ने अधिकार थियो मोसा दोस्रो फिरुन बन्ने थिए अर्थात मिश्रको दोस्रो राजा रामसेस दोस्रो र तिनको रानी सन्तानविहीन थिए यसपछि निम्न पदहरूमा हामी देख्छौ कि मोसाले आफ्ना जातिहरूलाई सहायता गर्ने पहिलो प्रयत्न गर्दछन् पहिलो 40 वर्ष मोसाको जीवन फिरुनको राजमहलमा बितियो तिनलाई मिश्री जस्तै पालन पोषण र हुर्काई बढाई र तालिम दिइए र हामी देख्दछौ कि तिनी मिश्रीहरू जस्तै देखिन्दथे मिश्रीहरू जस्तै कुरा गर्दथे बोल्दथे र मिश्रीहरू जस्तै व्यवहार गर्दथे तिनलाई मिश्रीको रूपमा चिनिन्दथे जब तिनी मिद्यानमा गए जुन हामी पछिबाट प्रस्थानको पुस्तकमै देख्छौ मोसालाई सूर्यको महान मन्दिरमा शिक्षा दिइएको थियो जुन त्यस बेलाको मुख्य प्रमुख विश्वविद्यालय थियो वास्तवमा तिनीहरूको खगोल विज्ञान चमत्कारपूर्ण छ मिस्रीहरूले सूर्यको ठिक दूरी कति छ सटीक रूपमा जान्दथे। तिनीहरूले त्यो सिद्धान्तमा काम गरे कि पृथ्वी चेप्टो समतल छैन तर गोलो थियो, अनि तिनीहरू रसायन विज्ञानका बारेमा धेरै नै जान्दथे। यो चाहिँ तिनीहरूले मरेको लासमा मसला लेप लगाउने कुराबाट स्पष्ट रूपले प्रमाण हुन्छ। सायद हामीले पढे वा सुनेका छौं कि 4000 वर्ष पुरानो ममी थाहा लागेको। मित्र, तिनीहरूको काम र योग्यता र क्षमता र सिप महान थियो, महान। अनि तिनीहरूका यी सब हासिल भन्दा उपलब्धिहरू भन्दा अरू कुराहरू पनि छन् जुन अति नै उल्लेखनीय छन्। तिनीहरूसँग महान लाइब्रेरी पुस्तकालय थियो र हामीलाई भनिएको छ कि मसाले मिस्रीहरूमा पाइने सम्पूर्ण बुद्धिहरूको ज्ञानहरूको सिकेका थिए। मोसाको जीवनमा भएको एउटा कमी चाहिँ यो थियो, कसरी परमेश्वरको जनहरूलाई मुक्त गर्ने। तर पनि मोसालाई हामी कम नसम्झौं, तिनी महान व्यक्ति थिए। स्टीफनले प्रेरितको पुस्तकमा हामीलाई यो मोसाको जीवनको अवधिको बारेमा दिँदछन्। प्रेरित 7:20-29 पदमा, यसै बेला मोसाको जन्म भयो, तिनी अत्यन्त सुन्दर थिए, तिनी 3 महिनासम्म घरमा पालिए, तिनी फालिएपछि फिरुनको छोरीले तिनलाई उठाइ लगिन् र आफ्नै छोरा तुल्याएर पालिन्। मोसालाई मिस्रीहरूका सारा विद्यामा निपुण गराएर मोसा आफ्नो कुरा र काममा शक्तिशाली भए। तर जब तिनी 40 वर्षका भए तब आफ्नो बन्धु इसरायलीहरूलाई भेट गर्न इच्छा तिनको हृदयमा उठ्यो। जब तिनीहरूमध्ये एकजना माथि अन्य भइरहेको देखे तब तिनले त्यसलाई रक्षा गरे र त्यस अन्य गर्ने अत्याचार गर्ने मिस्रीलाई मारी त्यसमाथि भएको अत्याचारको बदला लिए। परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ भन्ने मेरा भाइ बन्धुहरूले बुझलान् भन्ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्। भोलिपल्ट तिनीहरू नै आपसमा झगडा गरिरहेको बेलामा तिनी देखा परे र फेरि तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ए मानिस, तपाईँहरू त दाजुभाइ हुनुहुन्छ, तब किन एउटाले अर्कोलाई अन्याय गर्नुहुन्छ? तर आफ्नो छिमेकीमाथि अन्याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, तिमीलाई हामीमाथि कसले हाकिम र न्यायकर्ता तुल्यायो? के हिज तिमीले जसरी त्यस मिस्रीलाई मार्यौ मलाई पनि त्यसरी नै तिमी मार्न चाहन्छौ? यस वचनले मोसा भागेर मिद्यानको देशमा गई परदेशी भए। अर्को शब्दमा, मिश्रमा तिनले पाएको सबै तालिमले इसरायलका सन्तानहरूलाई छुटकारा दिन तिनलाई योग्य पारेको थिएन। त्यसकारण परमेश्वर यो परिस्थिति तिनको जीवनमा आउन दिनुभयो र तिनलाई मिद्यानमा विशेष तालिमको लागि पठाउनुहुन्छ र परमेश्वर त्यस मरूस्थलमा उहाँलाई अर्थात मोसालाई तालिम दिनुहुनेछ। 15 पदमा भनिएको छ, फारोलाई यो कुरा थाहा भयो र उनले मोसालाई मार्ने विचार गरे। तब मोसा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कुवानेर बसे। यसपछि निम्न पदहरूमा हामी पढ्छौं कि मोसाले मिद्यानमा अन्य जाति स्त्री विवाह गर्दछन्। 16-21 पदमा भनिएको छ, मिद्यानका पुजारीका 7 जना छोरीहरू थिए, तिनीहरू त्यहाँ पानी भर्नलाई आए र आफ्ना बाबुका भेडा बाख्रालाई पानी खुवाउन डुँड भर्न लागे। यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे, तर मूसा उठेर तिनीहरूलाई सहायता गरे र तिनीहरूका भेडा बाख्राहरूलाई पानी खान दिए। जब तिनीहरू आफ्ना बाबु रुएल कहाँ आए तब उसले सोधे, तिमीहरू कसरी आज यति चाँडै आयौ? तिनीहरूले भने, एउटा मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए, त्यसबाहेक तिनले हाम्रा निम्ति पानी तानेर भेडा बाख्राहरूलाई पनि पानी खान दिए। तब उनले आफ्ना छोरीहरूलाई भने, तिनी कहाँ छन्? किन तिमीहरूले ती मानिसलाई छोडेर आयो? जाओ र हामीसित खान तिनलाई बोलाएर ल्याओ। तब मोसा ती मानिसहरूसित बस्न राजी भए। उनले आफ्नो छोरी सिपोरा चाहिँ मोसालाई विवाहमा दिए। मित्र, जिफ्रालाई पत्नीको रूपमा मोसालाई दिइदछ। यो कुरा चाखलाग्दो छ कि पुरानो नियममा धेरै मानिसहरूले ख्रिष्टको रूपक वा तस्विर दिन्छ। यद्यपि तिनीहरूको जीवनको पूरा विवरणले उहाँको पूर्ण तस्विर नदिए तापनि, तर निश्चय नै केही तरिकामा वा केही कुरामा ख्रिष्टको तस्विर दिँदछ। मोसा हाम्रो उद्धारकर्ताको तुलनामा वा रूपकमा एउटा भिन्नता कुरा यो हो कि मोसा हत्यारा थिए। तैपनि मोसा पुरानो नियममा यस कुरामा हाम्रा प्रभु उद्धारकर्ताको रूपक थिए कि तिनी उद्धारकर्ता वा छुटकारा गर्ने व्यक्तिको रूपमा चुनिएका थिए। तर उसलाई पहिले आफ्नै इसरायलीहरूले इन्कार गरे र अन्य जाति स्त्रीलाई विवाह गरे र अन्य जाति कहाँ फर्के। यसपछि फेरि तिनी इसरायल कहाँ छुटकारा दिनेवालाको रूपमा प्रकट हुन्छन् र तिनलाई ग्रहण गरिनेछन्। यसरी हामी अहिले मोसालाई मिद्यानको देशमा देख्छौ। अर्को 40 वर्ष यो तिनको घर हुनेछ अनि तिनका दुई छोराहरू यहाँ नै जन्मिन्छन्। त्यस मरूस्थल मिद्यानमै तिनी इसरायलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनेवालाको रूपमा आफ्नो तयारीको आरम्भ गर्छन्। अनि 22-25 पदमा भनिएको छ, सिपोराले एउटा छोरो जन्माइन् र मोसाले त्यसको नाउँ गेर्सेम राखे, किनकि तिनले भने, म विदेशमा प्रवासी भएर बसेको छु। धेरै दिन बितेपछि मिश्रका राजा मरे। इसरायली जातिले दासत्वको कारण सुस्केर हालेर पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वर कहाँ पुग्यो। परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो र अब्राहम, इसाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। यसैले परमेश्वरले इसरायलीहरूलाई नजर राख्नुभयो र उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो। मित्र, परमेश्वर इसरायलका सन्तानहरूलाई छुटकारा दिन तर्खरमा हुनुहुन्छ र मोसालाई त्यो छुटकारा दिने व्यक्तिको रूपमा तालिम दिइदछ। मित्र, परमेश्वर इसरायलीहरूलाई यसकारण छुटकारा दिन गइरहनु भएको छैन कि तिनीहरू उहाँप्रति विश्वासयोग्य थिए वा तिनीहरू प्रतिमा पूजामा गएका थिएनन्। यदि हामी शास्त्रमा न्यालेर हेर्छौ भने यी इसरायलीहरू परमेश्वरप्रति कति पनि विश्वासयोग्य थिएनन्। तिनीहरूले उहाँलाई भन्दा प्रतिमालाई धेरै मान्दथे। तपाईँ पछिबाट देख्नुहुन्छ कि परमेश्वरले मोसाद्वारा तिनीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभयो र मोसाले तिनीहरूलाई उजाड स्थानमा भएर अगुवाई वा नेतृत्व गरिरहेको बेला इसरायलीहरूले बाचकको प्रतिमा बनाएर आराधना गर्न लागे। परमेश्वरको इच्छा चाहिँ तिनीहरूलाई छुटकारा दिनु थियो, किनभने तिनीहरू असहाय र आशाहीनको दासत्वमा थिए। जबसम्म तिनीहरूको पक्षमा उभिएर कसैले हस्तक्षेप गर्दैनन्, तिनीहरू नष्ट हुने थिए। परमेश्वर तिनीहरूलाई छुटकारा दिने कामको लागि दुई कारण दिनुहुन्छ। पहिलो, उहाँले तिनीहरूको सुस्केरा सुन्नुभयो। दोस्रो, उहाँले अब्राहम, इसाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। इसरायलको दयनीय असहाय अवस्थाले परमेश्वरको हृदयलाई छोइदियो र पगालिदियो र 400 वर्षपछि अब्राहमको सन्तानहरूलाई आफ्नै मुलुकमा ल्याउने उहाँको प्रतिज्ञाले तिनीहरूलाई छुटकारा दिने योजनाको युक्ति निकाल्नुभयो। तपाईँ किन सोच्नुहुन्छ कि परमेश्वर तपाईँलाई उद्धार गर्नुभएको छ? यो चाहिँ यदि ख्रिस्टमा विश्वासद्वारा तपाईँ उद्धार पाएको जन हुनुहुन्छ भने मात्र। परमेश्वरले हामीलाई उही कारण बचाउनुभयो जसरी उहाँले इसरायललाई बचाउनुभयो। उद्धारको लागि बोलाउन तपाईँ र ममा त्यस्तो कुनै भला असल कुरा पाउनु भएन। उहाँ यो कुरा स्पष्ट पार्नुहुन्छ कि उहाँले हामीमा भएको गुण, योग्यता र भलाइले उद्धार मुक्ति गर्नु भएन। पावल यो कुरालाई रोमी 3:23-24 स्पष्ट पार्दछन्, किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन आएका छन्। उहाँको अनुग्रहले ख्रिष्ट येशूमा भएको उद्धारद्वारा तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। सित्तैमा शब्द कुनै कुरा बेगर, हामी आफ्नो पापहरूबाट, कुनै पनि हाम्रो भलाइ, गुण, धर्म, कर्म, केही कुरा बेगर उद्धार पाएका छौं। परमेश्वरले तपाईँ र मलाई हेरेर यो भन्नुभएन, ओ तिमी त कति ठूलो जात वा सानो जात, धनी, पढे लेखेको, सेतो, कालो, प्रोटेस्टेन्ट, त्यो फल्ला फल्ला मण्डलीको सदस्य, तिमी अति नै इमानदारी व्यक्ति हौ र म तिमीलाई उद्धार दिन गइरहेको छु। यो उहाँले भन्नुभएन। वास्तविकता बरु यो हो कि परमेश्वरले तपाईँ र ममा अज्ञानताको र पापको कालोपना र अन्धकारपना देख्नु भएको थियो। उहाँले देख्नुभयो कि हामी बिल्कुलै असहाय रूपमा नाश भइरहेका थियौं र हामी आफैलाई बचाउन कति पनि योग्यका थिएनौ। परमेश्वरको प्रेमले उद्धारकर्ताको प्रबन्ध गरिदिनुभयो। परमेश्वरले संसारलाई यति धेरै माया गर्नुभयो, उहाँले आफ्नो एकलौटे पुत्र येशूलाई दिनुभयो। तर म भन्दछु कि यो उहाँको प्रेमले हामीलाई बचाएन, तर यो उहाँको अनुग्रहले हामीलाई बचायो। हामी कुनै कुरा बेगर, तर उहाँको अनुग्रहद्वारा ख्रिष्टमा भएको उद्धारबाट बचेका हौं वा छुटकारा पाएका छौं। परमेश्वरले आफ्नो उद्धार आफ्नो अनुग्रहमा प्रभु येशूमा प्रदान गर्नुभयो। परमेश्वरले इसरायलीहरूमा कुनै असल कुरा देख्नु भएन, तर परमेश्वरले दासत्वमा तिनीहरूको चित्कार र सुस्केरा सुन्नुभयो र उहाँले तिनीहरूलाई छुटकारा दिनुभयो। परमेश्वरले तपाईँ र मेरो यो दयनीय अवस्था देख्नुभयो र उद्धार र छुटकारा दिनुभयो। परमेश्वरसँग योजना थियो र परमेश्वरले यसको बारेमा मानिसहरू के सोच्दछन् यो कुरा सोध्नु भएन। परमेश्वरले भन्नु भएन, तिम्रो उद्धारको निम्ति मेरो योजना हो, यदि यसले तिमीलाई खुशी तुल्याउँछ भने म यो गर्नेछु। मित्र, कदापि परमेश्वरले यो भन्नु भएन। परमेश्वर पिताले संसारलाई यति धेरै माया गर्नुभयो कि उहाँले संसारको पापको लागि मर्न आफ्नो पुत्रलाई पठाउनुभयो। पुत्र यसको निम्ति संसारमा आउन मंजूर हुनुभयो र परमेश्वर पिताले हरेकलाई बचाउन मंजूर गर्नुभयो जसले ख्रिस्टलाई उद्धारकर्ताको निम्ति विश्वास गरी ग्रहण गरे। परमेश्वर भन्नुहुन्छ, यो उद्धार मैले तलाई दिएको छु, चाहे यसलाई ग्रहण गर या नगर। अनि यो या त ग्रहण गर्ने या नगर्ने, यसको चुनाव गर्ने हरेक व्यक्ति विशेषलाई दिनुभएको छ। मित्र, यही नै परमेश्वर मानव जातिलाई भनिरहनु भएको छ। इसरायलको सन्तानहरूको बारेमा त्यहाँ कुनै आकर्षक कुरा थिएन, तर उहाँले तिनीहरूको चित्कार, सुस्केरा र पुकार देख्नुभयो, सुन्नुभयो। उही तरिकामा मित्र, तपाईँ र ममा पनि कुनै असल कुरा छैन जुनले उहाँलाई उद्धार गर्न उक्साउँछ। परमेश्वरले अब्राहम, इसहाक र याकुबसँग इसरायलको छुटकाराको निम्ति प्रतिज्ञा गर्नुभएको थियो अनि उहाँले हरेक व्यक्ति विशेषलाई ख्रिस्टलाई उद्धारकर्ताको रूपमा विश्वास गर्नेलाई छुटकारा दिन, मुक्ति र उद्धार दिन मंजूर गर्नुभयो। अनुग्रह प्रेम व्यावहारिकता वा काममा हो। उहाँले हामीलाई उहाँको अनुग्रहद्वारा बचाउनुहुन्छ र उहाँको महान प्रेमले उद्धार र छुटकारा प्रदान गर्नुभएको छ। ओ, उहाँको कति महान प्रेम र अनुग्रह।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।